بسم الله الرحمن الرحيم. الحمد لله وحده والصلاة والسلام على من لا نبي بعده. أما بعد، باب تقصير الأيدي على الطعام. ہاتھوں کو بڑھانا کھانے پر، اس کا مطلب یہ ہے کہ کھانے والے کو چاہیے کہ تنہا بیٹھ کر نہ کھائے، اس لیے کہ جب تنہا کھائے گا تو ایک ہاتھ ہوگا کھانے کے اوپر، تو حضرت امام مصنف علیہ الرحمہ اس باب سے یہ بتلانا چاہتے ہیں کہ ہاتھوں کو بڑھاؤ، یعنی زیادہ سے زیادہ لوگ ایک ساتھ بیٹھ کر کھانا کھائے. ایک شخص کھائے گا تو کھانے پر ایک ہاتھ ہوگا، دو بیٹھ جائیں گے تو دو ہاتھ ہو جائیں گے، اگر دس آدمی بیٹھ گئے تو دس ہاتھ ہو جائیں گے. تو ہاتھوں کو بڑھانا کھانے پر، اس لیے کہ ایک شخص کا تنہا کھانا بغیر کسی وجہ کے، بغیر کسی ضرورت کے، یہ استحباب کے خلاف ہے. جب دو شخص بھوکے ہوں، دو شخص کھانا چاہتے ہوں، تو ایک کہتا ہے کہ میں ذرا اس کام سے فارغ ہو جاؤں، آپ کھا لیجیے، یا تو اپنا کام چھوڑ کر کے وہ دوسرے کے ساتھ شریک ہو جاؤ، یا یہ کہ دوسرا تھوڑی دیر کے لیے رک جائے. تو مستحب یہ ہے کہ کھانا کھانے والے ایک ہی وقت میں ساتھ بیٹھ کر کھانا کھائیں. یہ اجتماعیت جو ہوگی اس کی وجہ سے کھانے میں برکت ہوگی. اور جب دسترخوان پر بیٹھ جائیں تو جس پلیٹ میں کھانا کھایا جا رہا ہے اس پلیٹ میں بھی جتنے زیادہ ہاتھ ہوں بہتر ہے، مگر کم سے کم دو آدمیوں کو بیٹھنا چاہیے ایک پلیٹ میں تاکہ اجتماعیت آ جائے. تو اس سلسلے میں سب سے پہلی حدیث جو بیان کی گئی ہے وہ حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ کی ہے. عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم طعام الاثنین کافی الثلاثہ، دو آدمیوں کا کھانا کافی ہو جاتا ہے تین آدمیوں کو، دو آدمیوں کا کھانا تین کو کافی ہو جانے والا ہے. وہ طعام الثلاثہ کافی الاربعہ، اور تین آدمیوں کا کھانا چار کو کافی ہو جانے والا ہے. متفق علیہ، امام بخاری اور امام مسلم رحمۃ اللہ علیہ نے بیان کی ہے حدیث. تو اب جو ہے حدیث کے دو مطلب ہو گئے، حدیث سے دو فائدے حاصل ہوئے. پہلا فائدہ یہ حاصل ہوا کہ عموماً ہوتا یہ ہے کہ ایک شخص کے لیے کھانا ہو جسے وہ پیٹ بھر کر کھا سکتا ہے، اور کھانے کے وقت اور کوئی نظر آ گیا، وہ بھی بھوکا ہے، تو دل میں یہ خیال نہ آنے پائے کہ اگر میں نے اسے شریک کر لیا تو میں بھوکا رہوں گا. اس لیے کہ ایک شخص پیٹ بھر کر جتنی مقدار سے اپنے پیٹ کو بھر سکتا ہے اس میں دوسرے کو بھی اگر شریک کر لیں تو دونوں کا پیٹ پورا تو نہیں بھرے گا مگر دونوں کی بھوک ختم ہو جائے گی، اور دوسرے کھانے کے وقت تک میں دونوں کا گزارا ہو جائے گا. تو اس میں غم خاری، مواسات اور خیر خواہی سکھائی جا رہی ہے. ایک مطلب تو یہی اس حدیث کا کہ دیکھو دو آدمیوں کا کھانا تین کو کافی ہو جاتا ہے، تین کو کافی ہو جانے والا ہے. اس کا مطلب یہ ہے کہ آپ کے گھر میں دو آدمیوں کا کھانا پکا ہوا ہے، کھانے کے وقت میں اگر تیسرا آدمی آیا ہے تو گھبرانے کی ضرورت نہیں ہے، دسترخوان بچھا دو، اس تیسرے کو بھی بٹھا دو، تو دو کا کھانا تین کو کافی ہو جائے گا. अगर तीन का खाना है तो चौथा आ जाए तो उसे बिठा लो। तो हजरत सल्लल्लाहु अलैहि वसल्लम ने एक सूरत और एक नजीर के तौर पर इसको पेश किया है। इस हदीस का ये मतलब नहीं है कि दो का खाना सिर्फ तीन को काफी हो जाता है, कभी कभी दो के लिए पकाया है पांच भी खा लेते हैं। तो इस हदीस से कोई इस नतीजे पर ना पहुंचे कि दो का खाना तीन को काफी हो जाता है। तो दो का खाना अगर तीन को काफी हो जाता है तो तीन का खाना चार को कैसे काफी हो गया, अगर मैथमेटिकल हिसाब में अगर जाएगा। इसी तरह आगे जो हदीस आ रही हजरत जाबिर रजी अल्लाह अन्हु की, उसमें यह है कि एक का खाना दो को काफी हो जाता है, दो का खाना चार को काफी हो जाता है, और चार का खाना आठ को काफी हो जाता है। तो तारुज हो गया इससे कि ऊपर की हदीस में यह है कि दो का खाना तीन को काफी होने वाला है, और यहां यह है दूसरी हदीस में कि दो का खाना चार को काफी हो जाता है। ऊपर यह है कि तीन का खाना चार को काफी हो जाने वाला है, यहां तीन का जिक्र ही नहीं है, मगर तीन जो एक का, दो का और चार का जिक्र है उससे पता यह चलता है कि डबल को काफी हो जाता है। एक का खाना दो को, दो का खाना चार को, चार का खाना आठ को, और ऊपर है दो का खाना एक को, तीन का खाना छह को हो जाना चाहिए, उसकी वजह लिखा है कि चार को। ये अलग अलग सूरतें आप सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई है कि भाई अगर तुम दो आदमी, तुम्हारे पास दो आदमियों का खाना है तो बिठा दो तीसरे को भी, अरे भाई चौथे को भी बिठा दो। कभी पांच का खाना सात को काफी हो जाएगा, कभी पांच का खाना छह को काफी हो जाएगा, कभी पांच का खाना दस को भी काफी हो जाएगा। तो हजरत सल्लल्लाहु अलैहि वसल्लम ने इसमें कोई शरीई मसला नहीं बयान किया है कि एक का खाना दो को काफी हो जाएगा, दो का चार को हो जाएगा, चार का आठ को हो जाएगा, कि इस पर एतराज किया जाए। ये गम खारी और मुवासात सिखाया जा रहा है इसके अंदर हदीस में, और उसमें जो है होता यही है कि कभी दो का खाना पका हुआ है और एक आदमी खाने के वक्त में आ गया, तो ऐसे मौके के लिए दो का खाना तीन को काफी हो जाएगा। कभी जो है दो का पकाया हुआ है और दो आ गए तो दो का खाना चार को काफी हो जाएगा। कभी दो का पकाया हुआ है और तीन आ गए खाने के वक्त में तो कभी बैठ जाओ बिस्मिल्लाह, पांच को भी काफी हो जाएगा। और काफी होने का मतलब क्या है? काफी होने का मतलब यही है कि हर शख्स का गुजारा हो जाएगा, एक मतलब तो इसका ये। तो ये जो बाप बांधा है कि तकसीरुल अईदी अलत ताम, कि खाने के ऊपर हाथों को बढ़ाना, इसका मतलब ये है कि गमखारी करो, दूसरों के साथ मुवासात का मामला करो, दूसरों के साथ खैरखाही का मामला करो, और दिल में ये ख्याल मत आने दो कि अगर इसको खाने पर बिठा देंगे तो खाना घट जाएगा। नहीं, ठीक है, पेट नहीं भरेगा आपका जितना आप भरना चाहते थे, मगर गुजारा तो हो जाएगा शाम तक। मगर आप अगर अपना पेट पूरा भर लेते और उस बिचारे को न बिठाते तो वो मारा मारा फिरता। इसलिए किसी मुसाफिर को देख लिया बिठा दो, किसी गरीब को देख लिया बिठा दो, कोई मेहमान आ गया खाने के वक्त में बिठा दो। इसी तरह आप सफर में हैं और देखा कि आपके पास खाना है, पड़ोस वाले के पास खाना नहीं, भाई आ जाओ। तो एक मतलब हदीस का ये है कि एक का खाना दो को काफी हो जाएगा, या दो का तीन को हो जाएगा, या दो का चार को हो जाएगा। इसका मतलब यह है कि जरूरत पूरी हो जाएगी। जैसे एक शख्स जो है वो एक कप चाय पीने का आदी है चार बजे, और सफर में है और थर्मोस में एक ही कप है और पड़ोस में एक और साहब बैठे हुए हैं, तो क्या करते हैं कि आधी प्याली ये पी लेता है, आधी प्याली दूसरे को पिला देता है, जरूरत पूरी हो जाती है, वो जो तलब है चाय की वो मिट जाती है, खत्म हो जाती है। तो पहला माना क्या हुआ? पहला माना यह हुआ कि एक शख्स का खाना है, उसमें दूसरा बैठ जाए, तीसरा बैठ जाए, चौथा बैठ जाए, तो सबकी जरूरतें वक्ती तौर पर पूरी हो जाएगी। ये नहीं कहा जा रहा है कि सबको पेट भरकर खाना मिलेगा, ये मुराद नहीं है। एक बात यह है, तो एक बात ये सिखाई जा रही है कि गमखारी, मुवासात, एक दूसरे का ख्याल, उसमें मुस्लिम गैर मुस्लिम बराबर है, गैर मुस्लिम भी अगर कहीं मिल जावे तो उसे भी खाना खिलाया जाए। हमारे अकाबिर के यहां गैर मुस्लिम भी आते थे किसी काम के लिए तो उनको भी बिठाते थे, بلکہ حضرت مدنی نور اللہ مرقدہ کا ایک واقعہ ہے کہ ایک غیر مسلم ہندو کسی کام کی غرض سے حضرت کی خدمت میں حاضر ہوا اور مسافر تھا, تو کھانا کھلایا, کھانا کھلانے کے بعد اسے چارپائی پہ لٹایا اور جب اس کی آنکھ لگ گئی تو حضرت آگے بڑھے اور حضرت نے اس کے پیر دبانے شروع کیے. بھائی کیوں؟ اس لیے کہ مسافر ہے اور ہمارا مہمان ہے, بہت دور سے سفر کر کے آیا ہوا ہے, تکلیف ہو رہی ہوگی اس کو. تو مسلم غیر مسلم سب کے ساتھ مواسات, خیر خواہی, غم خاری, ایک معنی تو یہ ہو گیا. دوسرا معنی یہ ہے کہ ایک کا کھانا دو کو کافی ہو جاتا ہے. اس کی طرف ہمیں متوجہ کر رہے ہیں کہ کھانے میں اگر تم برکت پیدا کرنا چاہتے ہو تو ساتھ مل کر کھانا کھاؤ. تو ایک مطلب تو یہ ہے کہ اس میں غم خاری اور مواسات اور خیر خواہی اور ہمدردی کی تعلیم ہے کہ کوئی بات نہیں, تھوڑی بہت قربانی دے دو, جتنا دودھ آنا چاہیے اتنا نہیں آئے گا, جتنا پیٹ بھرنا چاہیے نہیں بھرے گا, مگر بقدر ضرورت تمہارا بھی بھر جائے گا, ایک اور کا بھی بھر جائے گا. ایک کا کھانا دو کو کافی ہو جائے گا, یعنی دو کی گاڑی چل جائے گی, یہ مراد ہے. اور دوسرا کیا مانا ہے؟ دوسرا مانا یہ کہ ہاتھوں کو بڑھاؤ کھانے پر. اس کا مطلب ہے کہ اجتماعیت کے ساتھ کھانے کے لیے بیٹھو, ایک ہی دسترخوان پر بیٹھو اور ایک پلیٹ میں دو بیٹھ جائیں, تین بیٹھ جائیں, چار بیٹھ جائیں. کیوں؟ اس لیے کہ اس صورت میں ایک کے کھانے میں اتنی برکت ہوگی کہ دو آدمی پیٹ بھر کر کھا لیں گے, یعنی بڑھ جائے گا وہ کھانا. تو آپ صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین حاضر ہوئے اور انہوں نے یہ کہا کہ انا لا ناکل ولا نشبعو. ہمارے درس میں پہلے یہ حدیث گزر چکی ہے کہ ہم کھانا کھاتے ہیں مگر سیر نہیں ہوتے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ لعلکم تفترقون, شاید تم الگ الگ بیٹھتے ہو. کہا کہ جی ہاں. تو کہا پھر دو کام کرو, اجتمعوا علی طعامکم وذکروا اسم اللہ, اکٹھے بیٹھو کھانے پر اور اللہ کا نام لو. تو اللہ کے نام کی وجہ سے اور اکٹھے بیٹھنے کی وجہ سے کھانے میں برکت ہوگی. چنانچہ امام طبرانی رحمہ اللہ تعالی نے اس حدیث میں اضافہ کیا ہے. طبرانی کی روایت میں ہے کہ کلو جمیعاً ولا تفرقوا, تم سب اکٹھے ہو کر کھاؤ اور الگ الگ مت کھاؤ. طعام الواحد یکفی الاثنین, ایک کا کھانا دو کو کافی ہو جائے گا, برکت ہوگی اتنی. اور امام طبرانی رحمہ اللہ تعالی نے ایک اور حدیث نقل کی ہے کہ طعام الاثنین یکفی الاربع, دو کا کھانا چار کو کافی ہو جاتا ہے. وہ طعام الاربع یکفی الثمانیہ, اور چار کا کھانا آٹھ کو کافی ہو جاتا ہے. فاجتمعوا علیہ ولا تفرقوا, کھانے پر اکٹھے ہو جاؤ اور الگ الگ مت بیٹھو, تب جا کر کے یہ برکت ہوگی. تو خلاصہ یہ ہے میرے بھائیوں کہ ان حدیثوں میں ہمیں اس کی طرف متوجہ کیا ہے کہ اگر آپ کے پاس کھانے پینے کی کوئی بھی چیز ہے, بچوں کو بچپن سے بچوں کو اس کی عادت ڈالو. مثال کے طور پر ہمارا بچہ ہے وہ چاکلیٹ کھا رہا ہے اور کسی اور کا بچہ آ گیا, تو بچے سے کہو کہ بیٹا آدھا ان کو دے دو. کرسپ کھا رہا ہے کہ بیٹا کچھ یہ بھائی کو دے دو, یہ بہن کو دے دو. تو ظاہر ہے کہ جتنا لطف آنا چاہیے اس میں کمی ہو جائے گی, مگر مواسات, خیر خواہی. تو ایک تعلیم ہمیں یہ مل رہی ہے کہ کھانا کھاتے ہوئے دوسروں کو شریک کر لیا کرو, تمہارے پیٹ میں تھوڑی بہت کمی رہ جائے گی مگر بھوک تو نہیں رہے گی, وہ کافی ہو جاتا ہے. ایک کا کھانا دو کو, دو کا چار کو. اور دوسرا یہ کہ نہیں, ایک کا کھانا دو کو کافی ہو جاتا ہے کا مطلب یہ کہ جب ساتھ بیٹھ کر کے کھانا کھاتے ہیں تو اس میں وہ برکت ہوتی ہے کہ جس کا کوئی اندازہ بھی نہیں لگا سکتا. اور دل جب بڑا ہوتا ہے تو کھانے میں بھی برکت ہوتی ہے. دیکھا ہوگا آپ نے کہ جو لوگ کھانے کو چھپا چھپا کے رکھتے ہیں, مہمان کے اٹھنے کا انتظار کرتے ہیں, ان کے گھروں میں برکت کم ہوتی ہے. اور جو بڑے دل والے ہوتے ہیں کہ بھائی دسترخوان بچھا تو بیٹھ جاؤ, آپ بھی بیٹھ جاؤ, آپ بھی بیٹھ جاؤ, तो कितने लोग खा जाते हैं और फिर भी खाना बाकी रह जाता है। 8 का पकाया हुआ है, 20 आदमी खा जाते हैं, 16 आदमी खा जाते हैं, फिर भी बाकी रहता है। ये बरकत होती है अल्लाह ताला शानहु की तरफ से। अल्लाह ताला शानहु हम सबको तौफीक अता फरमावे और अल्लाह ताला हदीस की बरकत हमें नसीब फरमावे। واخر دعوانا الحمد لله رب العالمين وصلى الله على نبينا محمد وعلى اله وصحبه اجمعين।